नमस्कार, कार्यक्रम तातो बसमा यहाँहरूलाई स्वागत छ। म सीताराम ओझा र दैनिक प्रस्तुति दिनेश एफएम 93.8 मेगाहर्जमा कार्यक्रम तातो बस हरेक बिहान 7:30 बजे यहाँहरूले सुन्दै आउनुभएको छ। विभिन्न विषयमा हामी केन्द्रित रहेर यो कार्यक्रममा कुराकानी गर्छौँ, छलफल गर्छौँ, बहस गर्छौँ र तपाईँहरूका श्रोताका आवाजहरू पनि यो कार्यक्रममा हामी समावेश गर्ने गर्छौँ। र आज हामी यो आजको यो बिहानी बसाइमा हामी कुरा गर्दैछौँ थनगढी दिपायल द्रुत मार्ग या भनौँ फास्ट ट्र्याकको विषयमा केन्द्रित रहेर कुराकानी गर्छौँ। लामो समयदेखि सुदूरपश्चिमका प्रदेशका जनताहरूले अपेक्षा र चासोको रूपमा हेरेको यो सडक खण्ड चाहिँ निर्माण हुन सकेको छैन। नाम द्रुत भए पनि काम सुस्त गतिमा भइरहेको छ। झन्डै 6-7 महिनादेखि त्यसको पुरै काम नै रोकिएको छ। त्यसमा अझ सुरुङ मार्ग बनाउने भनेर बजेट भाषणमा भनिएपछि त्यसले अझ काम अवरुद्ध भएको छ र यो सडक चाँडो बन्नु पर्यो भनेर पनि नागरिकका आवाजहरू उठिरहेका छन्। तपाईँलाई पनि यस विषयमा आफ्नो विचार राख्न मन छ भने हामीलाई फोन गर्न सक्नुहुन्छ। हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ 410-216 र खास गरी यो सडक खण्ड आसपासका बासिन्दाहरूले पनि हामीलाई कार्यक्रम मार्फत सुनिरहनु भएको छ भने हामीलाई फोन गर्नुहोस्, आफ्नो विचार राख्न सक्नुहुन्छ भन्न चाहन्छु। र त्यसै गरी खास गरी यो सडक खण्डलाई बनाउने हो भने जुन लामो समयदेखि दिपायलमा राजधानी बनाउनु पर्छ भनेर भनिँदै आएको थियो, त्यो मुद्दा पनि यसले सम्बोधन गर्ने आशा गर्न सकिन्छ। झन्डै 95 किलोमिटरको यो लम्बाइको सडक बिहान गएर यो सडक बन्यो भने बिहान दिपायल पुगेर साँझ धनगढी फर्किन सकिने स्थिति रहन्छ र यो सडक चाँडो बन्नु पर्यो भनेर पनि पहलहरू हुँदै आएका छन्। केही दिन अगाडि मात्रै सोही क्षेत्रका बासिन्दाहरूले पनि 2 दिन अगाडि जो डोटीकै बाटै प्रतिनिधित्व गर्नुहुन्छ प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएर यो सडक छिटोभन्दा छिटो बनाइदिनु पर्यो भनेर पनि भन्नुभएको छ। र यसै विषयमा कुराकानी गर्नका लागि मसँग अहिले टेलिफोन सम्पर्कमा जोडिनु भएको छ गर्सेडी समाजका अध्यक्ष सुभाष भण्डारी। सुभाष, यहाँलाई कार्यक्रममा स्वागत छ।
नमस्कार सीतारामजी, र विजयादशमी 2075 को हार्दिक मङ्गल शुभकामना व्यक्त गर्न चाहन्छु तपाईँकै कार्यक्रम मार्फत।
अनि अब दसैँको माहौल पनि छ, कुन सालको दसैँमा फास्ट ट्र्याक भएर अब तपाईँहरू पनि दसैँ मनाउन आफ्नो घर अथवा भनौँ गर्सेरातिर जानुहुन्छ त? अब
हामीले त यसै दसैँलाई नै टार्गेट गरेका छौँ सर, होइन, अब यो धेरै ढिला हुँदै जान्छ, अब अर्को साल चाहिँ हामीले एकदमै आशामै छौँ।
कसरी आशा गर्न सकियो? खै अहिलेसम्म केही भएको छैन, लामो समयदेखि अलफत्र छ यो सडक खण्ड, तपाईँहरू पनि तात्नु भएको छ।
यसमा हामीले एक दुईवटा आधारहरू छन्। अब हामीले यो विगत 10 वर्षदेखि यो फास्ट ट्र्याकको एउटा अवधारणा आइरहेको थियो र त्यसमा हामीले विभिन्न चरणमा विभिन्न त्योबाट प्रतिनिधित्व गर्ने के अरे प्रतिनिधिहरूलाई विभिन्न समयमा ज्ञापन पत्र उहाँहरूको ध्यान आकर्षण गराइरहेको छौँ। र यसपालि पनि अस्ति पनि हामीले चाहिँ 22 गते हाम्रो यो आर्थिक मामिला मन्त्री हाम्रो झपट राहुलजीलाई पनि हामीले ध्यान आकर्षण पत्र के अरे बुझाएका थियौँ र 23 गते हाम्रो प्रदेश नम्बर 7 का माननीय मुख्यमन्त्री त्रिलोचन भट्टाज्यूलाई पनि भेटेर के अरे ज्ञापन पत्र बुझाएका थियौँ उहाँहरूको आश्वासन। र अहिले संजो कस्तो छ भने यो डोटीबाटै प्रतिनिधित्व गर्ने चाहिँ मुख्यमन्त्री हुनुहुन्छ त्रिलोचन भट्टजी, उहाँकै त्यो निर्वाचन क्षेत्र पनि भएको हुनाले उहाँले पनि विशेष चासो दिनुहुन्छ कि भन्ने एउटा आशा हो। अर्को कुरो त्यही गर्सेर नै एउटा जन्मथलो भएर त्यहीँ हुर्किबढेका आदरणीय माननीय लेखराज भट्टजी हुनुहुन्छ, उहाँको यो के अरे निर्वाचन क्षेत्र कहिले भइहाल्यो पनि उहाँले पनि त्यो द्रुत मार्गको अवधारणा एउटा अगाडि ल्याउनु भएको र उहाँले पनि यो बाटोलाई के हेर्नुहुन्छ भन्ने आशा थियो। यस्तै यस्तै कारणले अलि अलि हुन्छ कि भन्ने आशा मात्रै हो, तर अब नेपालको परिस्थिति तपाईँलाई थाहै छ, हामीले आशा गर्ने मात्रै हो, धेरै कुराहरू के अरे यो नेताहरूकै हातमा हुँदो रहेछ। त्यही भएर पनि हामी जति सक्दो चाँडो यो बाटो बनाओस् र अर्को दसैँ भन्दा पनि हामी त यो दसैँ भन्दा पनि यो वैशाख नयाँ वर्षमै त्यो बाटो कम्तीमा एक चरणमा गाडीहरू धनगढीदेखि दिपायल ओभरदोर होस् भन्ने हाम्रो इच्छा हो। र त्यसैको लागि हामी अहिले सरकारवाला निकायहरू त्यसको लागि आफ्नो तर्फबाट एउटा जागेका छौँ र लागेका पनि छौँ।
तर तपाईँले भने जस्तै अबको नयाँ वर्षमा त ट्र्याकै खुल्या छैन, कसरी गाडी चढेर जान सम्भव होला र?
नै एकदमै त्यो तपाईँले एकदमै राम्रो प्रश्न सुन्नुभयो, त्यो एकदमै कठिन छ। हामी अब अस्ति पनि हामी भर्खरै म पुगेर थिएँ त्यो बाटो, अहिले हामी लगभग त्यो धनगढीदेखि त्यो पेट्रोल लगभग 18-20 किलोमिटर मात्रै बाँकी छ। यदि त्यहाँबाट प्रतिनिधित्व गर्ने नेताहरूले पनि उहाँहरूको इच्छा शक्ति हुने हो भने त्यो टाढाको विषय होइन, प्रशस्त रूपमा बजेट यथोचित बजेट त्यहाँ छुट्याउने हो भने एक चरणको फास्ट ट्र्याकको एउटा पहिलो चरणमा चाहिँ गाडीहरू ओभरदोर हुने अवस्था चाहिँ हुन्छ, तर त्यसको लागि उहाँहरूको इच्छा शक्ति त्यो भित्रै हुनुपर्छ जस्तो मलाई लाग्छ। अन्यथा चाहिँ त्यो जति अब दसौँ वर्ष हामीले हेऱ्यौँ केही पनि भएको छैन, होइन, अझ यसौँ दसौँ वर्षहरू लाग्न सक्छन्। हामीले पश्चिम क्षेत्रको कुरा गर्दैछौँ, त्यो पश्चिम क्षेत्रको कुराहरू पनि अहिले त्यस्तै के अरे अस्तव्यस्त छ। कि यो बाटोलाई पनि यदि उहाँहरूले एउटा राम्रो तरिकाले इच्छा शक्ति देखाउनु भएन भने चाहिँ फेरि हामी जनताहरू केही गर्न सक्ने अवस्थामा छैनौँ। हामीले आशा गर्ने हो र उहाँहरूलाई एउटा दबाब दिने हो, त्योभन्दा अरू त विकल्प हामीले पनि देखेका छैनौँ।
जुन तपाईँहरू लागिराख्नु भएको छ बाटो बनाइदिनु पर्यो बाटो बनाइदिनु पर्यो भनेर विभिन्न निकाय धाई पनि राख्नु भएको छ, के आश्वासन पाइया छ? मुख्यमन्त्रीलाई पनि दुई दिन अगाडि भेट्नु भयो।
अस्ति पनि हामी यो 23 गते हामी मुख्यमन्त्रीजीलाई हामी एउटा गडचिरी समाजको तर्फबाटै हामी 10-15 जना गएर उहाँले धेरै पत्र देखायौँ। उहाँले को पनि के थियो भने अब यो मेरो पनि निर्वाचन क्षेत्र हो र म यो अवधारणा ल्याउन मैले पनि पहल गरिरहेको छु र सुरुवातदेखि नै म यो बाटोको लागि राखेको छु। अहिले पनि संजोगवश म मुख्यमन्त्री भएको छु र मैले यो बाटोको लागि मैले विशेष पहल गर्नुपर्छ भन्ने मैले ठानेको छु। र अब अहिले यो परीक्षा लागेको हुनाले अलिकति प्राविधिक रूपमा काम गर्न गाह्रो भयो। अब यो परीक्षा लगभग दसैँ लगत्तै यो बाटोमा अलिकति बजेटहरू छुट्याएर यो जो हाम्रो योजना छ यो दूतमार्ग यसलाई केन्द्रीय योजनामै पारेर अगाडि बढ्छु भन्नु भन्ने एउटा आश्वासन दिनुभएको छ। त्यही आश्वासन लिएर हामी फर्केका छौँ। अब हेरौँ,
अब केन्द्रले चाहिँ प्रदेश सरकारलाई यो बाटो तपाईँको भनेर दिइसकेका छ, अब प्रदेशले फेरि केन्द्रलाई गर्यो भने त्यो त खालि अल्झाउने नाटक मात्रै भएन।
हो, एकदमै नाटक पनि हो यो, हामीलाई पनि त्यस्तै लागिरहेको छ। तर पनि अब हामीले दबाब चाहिँ दिइरहेछौँ। त्यही अब अहिले पूर्वसँगै एउटा प्रभावशाली नेता लेखराज भट्टजी हुनुहुन्छ, उहाँले यो बाटोको अवधारणा ल्याउनु भएको थियो। उहाँले यो सुरुवात र अन्त्य पनि उहाँले नै गर्नुपर्छ भन्ने हामीले लागिरह्यो। उहाँलाई पनि विभिन्न हामी अरू औपचारिक अनौपचारिक छलफलमा उहाँलाई पनि दबाब दिइरहेछौँ। उहाँले चाह्यो भने त्यो बाटो धेरै टाढाको विषय होइन, किनभने सुदूरपश्चिमलाई जहिले पनि केन्द्र सरकारबाट हेपिएको भन्ने हामीले आरोप लाउने। तर अहिले केन्द्र सरकारमै जस्तै दुई तिहाको बहुमत छ र त्यसमा चाहिँ यहाँकै हाम्रो लेखराज भट्टजी हुनुहुन्छ, उहाँ एउटा राम्रो प्रभावशाली नेता पनि हुन्छ त्यो नेकपामा। उहाँले भन्यो भने केन्द्रीय योजनामै पार्न सक्ने अवस्था हुन्छ, त्यसमा उहाँले चाहनु पर्यो। तर त्यसमा अब अहिले संजोगवश मुख्यमन्त्री पनि त्यही क्षेत्रको हुनुहुन्छ लगायत यो एउटा डोटीली जनताको मात्र नभएर हाम्रो अछामतिर के अरे बझाङतिर र बैतडीका केही भेगहरूलाई पनि यो बाटोले छुने भए हुनाले उहाँहरूले पनि यो बाटोको लागि पहल गर्नुपर्छ, ती जनताहरूले पनि यो विषयलाई उत्थान गर्नुपर्छ भन्ने हामीले सबैसँग एउटा एकीकृतता मागेका छौँ। र उहाँहरूसँग छलफल गरेर अब यदि दबाबले मात्र पुगेन भने अब आन्दोलनका विभिन्न चरणहरू पनि जानुपर्ने पनि अवस्था छ। अब नेपालको परिस्थिति तपाईँहरूलाई थाहै छ, आन्दोलन नगरेर नकराएर यहाँ कुनै पनि विकास निर्माणका कार्यहरू भएको धेरै विरलै इतिहासहरू छन्। त्यसको लागि अब हामी जागेका छौँ। अब 10 वर्षमा हामीले वेट गऱ्यौँ, हेऱ्यौँ, उहाँहरूका विभिन्न आश्वासनहरू सुन्यौँ र निर्वाचनमा प्रत्येक निर्वाचनमा उहाँले यही एजेन्डा लिएर यही मुद्दा लिएर निर्वाचन जित्ने। तर अब चाहिँ अब 4 वर्षमा त चौथो निर्वाचन आउन, बरु 4 वर्ष हामी वेट गर्छौँ। तर अब चाहिँ त्यस्तो नेता थाम्नुपर्छ, त्यो बाटोलाई यथाशक्ति चाँडो पुरा गर्ने चाहिँ हुनुपर्छ।
जस्तो अब तपाईँले भने जस्तै लेखराज भट्ट जुन नेकपाका प्रभावशाली नेता पनि हुनुहुन्छ, मुख्यमन्त्री पनि त्यही क्षेत्रका हुनुहुन्छ, म पहल गर्छु त भन्नुभयो, अहिलेसम्म यो बाटो बन्नु पर्यो फास्ट ट्र्याक बन्नु पर्यो भनेर त उहाँहरूले भनेको काहीँ सुनिएन, पत्याउनै गाह्रो भयो भने
एकदमै त्यो भन्नु चाहिँ उहाँले भन्नुहुन्छ आश्वासन चाहिँ, तर कार्यान्वयनले पक्ष चाहिँ एकदम फिकल हो। त्यो हामीले पनि लाग्यो, हामीले पनि विभिन्न रूपमा उहाँलाई झल्झकाइरहेको छौँ, तपाईँ कानुन भाषण मात्र नगर्नुहोस्, अब कार्यान्वयन पक्ष देखाएर बजेट छुट्याउनुहोस्। त्यहाँ अहिले यस्तो बजेट छैन, बजेट अभावको कारणले अहिलेसम्म त्यो बाटोहरू अब बर्खा लाग्यो भने यो असोज दसैँ सिधिसक्यो, अहिलेसम्म त्यो डोजर पठाइएको छैन। त्यस कारण अब त्यो भाषण गरेर कुनै मिडियामा गएर त्यो एकदम मिठो मिठो नै आश्वासन दिएर हुनेवाला छैन, हामी त्यो मान्नेवाला पनि छैनौँ। त्यस कारण अब हामीले हेर्नेछौँ, त्यसको लागि चाहिँ आज देउवा त्यो पनि यही धनगढीको निर्वाचनमा लड्दै गर्दाखेरि उहाँले पनि त्यो एउटा के अरे प्रतिबद्धता पत्र पनि व्यक्त गर्नुभएको छ, उहाँको पनि त्यो जिम्मेवारी हो। त्यस कारण त्यो केवल लेखराज के अरे त्यो त्रिलोचन भट्टको मात्र नभएर आर्जु देउबा राणा उहाँले पनि आफूलाई एउटा भविष्यमा धनगढीमा स्थापित गर्न चाहनुहुन्छ र उहाँले विभिन्न अघिल्लो निर्वाचनमा यो एजेन्डालाई लिएर के अरे चुनावमा आफूलाई प्रस्तुत गर्नुभएको थियो। अब 4 वर्षमा त यदि उहाँले अर्को चुनाव लड्ने हो भने अब 1 वर्ष त कटिहाल्यो, अबको अर्को अन्तिम वर्ष भने निर्वाचन वर्ष हुन्छ। त्यस कारण 3 वर्षमा उहाँले पनि यो बाटोको जुन एउटा वचनबद्धता जनता सामु गर्नुभएको थियो, यदि उहाँ झुट्टा हुनुभयो भने अर्को निर्वाचनमा जनताले त्यसको परिणाम दिनेछन्। र जो अहिले त्यो डोटीका जस्तै प्रेमबहादुर आलेजी हुनुहुन्छ, के अरे यो हाम्रो त्रिलोचन भट्टजी हुनुहुन्छ, अनि माननीय हाम्रो के अरे पूर्णा जोशी हुनुहुन्छ लगायत त्यो बाटोसँग सरकार राख्ने स्थानीय त्यो प्रतिनिधित्व हुन्छ, उहाँले पनि यदि अर्को अघिल्लो चुनावमा आफूलाई प्रस्तुत गर्ने हो भने यो बाटोको एजेन्डा यो बाटो नबनाएको सुखै छैन, उहाँको राजनीतिक भविष्य हामी देख्दैनौँ।
तर अब दिपायल राजधानी हुनुपर्छ भनेर चुनाव लडेका सबैले गोदावरी राजधानीमा हुन्छ, गोदावरी दिपायल राजधानी नभए पनि हुन्छ भनेर सहमति जनाइसके नेताको बोली फेरि नै के टाइम लाग्छ र?
हो, एकदमै नेपालकोमा नैतिकताको कुनै राजनीति नै छैन, त्यो हामीले देख्यौँ। दिपायल राजनीति हुन्छ भने चाहिँ उहाँले चुनाव जित्नुभयो, तर विभिन्न उहाँहरूका आफ्ना राजनीतिक स्वार्थहरू के होला विभिन्न पार्टीगत रूपमा आफ्ना केही आन्तरिक मतभेदहरू हुनाहुँदै पनि उहाँले कैलालीलाई के अरे गोदावरीलाई राजधानी तोक्नुभयो, राजधानीको विषय छुट्टै पाटो होला, तर यो फास्ट ट्र्याकको विषय भनेको त जनताको प्रत्यक्ष रूपमा गाँसैबाट विषय हो। त्यहाँको कृषि उत्पादन हेर्ने हो भने अब त्यसका धेरै महत्त्वका विषयमा धेरै समय नबोलेर तपाईँको समय खेर फाल्दिन, त्यसका विषयमा छुट्टै पाटोमा हामी छलफल गरौँला, किनभने यो फास्ट ट्र्याकको का महत्त्वका विषयमा तपाईँले पनि विभिन्न समयमा समाचारहरू प्रसार प्रकाशन गर्नुभएको छ। त्यसकारण यो फास्ट ट्र्याक भनेको जनताको प्रत्यक्ष जीवनशैलीमा जोडिएको बाटो भए हुनाले उहाँले त्यसलाई राजधानीसँग नजोडेर जनतालाई लाभ हुने र उहाँले जुन प्रतिबद्धता व्यक्त गर्नुभएको छ त्यसको लागि अघिल्लो चुनावमा जाने बाटो आइन्दा त्यस्तो होइन भने उहाँले यो बाटोलाई यदि चार वर्षमा पनि कम्प्लिट गर्नु भएन भने अघिल्लो निर्वाचनमा उहाँको त्यो जनताले उहाँलाई तिरस्कृत गर्नु पक्का छ।
जस्तो गर्सेरा लगायत जुन धनगढीकै बाटो सुरु हुन्छ त्यो सडक खण्ड दिपाइलसम्म पुग्छ, त्यो क्षेत्रका आसपासका मान्छेहरूको अथवा त्यहाँका बासिन्दाहरूको भनाई के छ, के भन्छन् यो सडकको बारेमा?
एकदमै हामी लगभग उहाँसँग निरन्तर छलफलमै छौँ, म आफै पनि गर्सेराको भाव हुनाले म टाइम टाइममा गर्सेरा ओहोर दोहोर भइरहेको हुन्छ। गर्सेराको मात्रै एउटा सरोकार नराख्ने विषय नभएर चाहिँ हाम्रो निरौली भयो, यता जब विपिनगर भयो, माथितिर हाम्रो कपाल लेखी सलेना त्यो क्षेत्रका बासिन्दाहरू पनि एकदम यो विषयको बारेमा चिन्तित हुनुहुन्छ। उहाँहरूसँग पनि हाम्रो निरन्तर छलफल भइरहेछ, अन्तर्क्रिया भइरहेछ, उहाँहरू पनि यो विषयमा एकदमै चिन्तित हुनुहुन्छ। त्यसकारण यो बाटोले यदि छुन्यो भने आर्थिक रूपमा एकदमै फाइदा छ, त्यहाँ कृषि उत्पादन गर्न हामी बजारीकरण गर्न धनगढीसम्म पुर्याउन सक्छौँ र यो सिधै खालि धनगढीदेखि दिपाइलसम्म मात्रै नभएर यो बझाङको ताक्लाकोटसम्म पनि जोड्ने बाटो भए हुनाले यो बाटोको एकदमै मथिसम्म पनि महत्त्वपूर्ण छ र त्यसले गर्दाखेरि त्यहाँका जस्तै हामी इन्धनको कुरामा यातायात व्यवसायहरूलाई पनि एकदमै छोटो फाइदा हुनेछ र दुर्घटनाको दृष्टिकोणले हेर्ने पनि यो बाटोमा त्यस्तो अप्ठ्याराहरू कुनै ठाउँमा छैनन्, दुर्घटनाहरू न्यूनीकरण हुने सम्भावना त्यत्तिकै छ। आर्थिक रूपमा त्यहाँका कृषि उत्पादनहरूलाई धनगढीमा बजारीकरण गर्न सक्ने अवस्था एकदमै त्यति नै छ। अनि सिधा दिपाइललाई भन्दा माथिका बेल्टहरूमा पनि जो हामी समय बचत हुन्छ, समय बचत हुँदाखेरि हाम्रो आर्थिक विकास सामाजिक विकास पनि छिटो हुने भएको हुनाले यो बाटोकोलाई एकदमै त्यसलाई हेल्थलाई गरेर यसलाई सामान्य रूपमा लिनु हुँदैन। यो पनि एउटा राष्ट्रिय गौरवको विषय बनाइनुपर्छ र सधैँ सुदूरपश्चिमलाई हेपिने प्रवृत्तिलाई अब चाहिँ सुदूरपश्चिमकै नेताहरूले यो बाटोलाई प्राथमिकता दिएर अगाडि बढाउनुपर्छ जस्तो मलाई लाग्छ। र अर्को विषय यो विषयमा मैले के भन्न चाहन्छु भने चाहिँ हाम्रो नेपाली काङ्ग्रेसका प्रभावशाली नेता प्रमुख प्रधानमन्त्री हुनुहुन्छ आदरणीय शेरबहादुर देउवा, उहाँले पनि यो बाटोलाई अलिकति हेल्थलाई गर्नुभयो कि भन्ने एउटा हामीले आभास भइरहेको छ। उतातिर अर्को हाम्रो माननीय के अरे भीम रावल जो नेकपाको एउटा प्रभावशाली नेता पनि हुनुहुन्छ, अहिले सुदूरपश्चिमको एउटा इन्चार्ज पनि हुनुहुन्छ, उहाँले पनि यो धनगढीदेखि दिपाइलको फास्ट ट्र्याकको विषयलाई अलिकति चासो दिनुभयो होइन कि, किनभने उहाँले चाहिँ हामी सुन्दै आइरहेको छौँ उनीहरूले त्यो के अरे उता सेती लोकमार्गलाई बाटोलाई अलिक प्राथमिकता राख्नु भएको छ, शेरबहादुर देवालले यता भीमगत राजमार्गलाई अलिक प्राथमिकता देखाइरहनु भएको छ। त्यस कारण उहाँ नेताहरूले पनि एउटा सङ्कीर्णता क्षेत्रीय भेगीहरूमा नलागेर सुदूरपश्चिमको समग्र विकासको लागि सुदूरपश्चिमका नौवटै जिल्लाको समग्र विकासको लागि आफ्नो एजेन्डाहरू प्रस्तुत गर्नुपर्छ। उहाँ भनेको त एउटा कुनै भेगको कुनै एउटा एरियाको मात्र नेता होइन, हाम्रो समग्र सुदूरपश्चिमको भविष्य निर्धारण गर्ने हामी सम्पूर्ण सुदूरपश्चिमको आशा र भरोसाको नेता भावनाले उहाँहरूले पनि यो विषयलाई एकदमै गम्भीरता रूपमा लिनुपर्छ। यदि होइन भने उहाँहरूले पनि सुदूरपश्चिमको नेता हो भनेर काठमाडौँमा केन्द्रमा गएर म एउटा त्यो क्षेत्रताको मात्रै नारा लगाएर भजाएर आफ्नो चुनाव अर्थात् राजनीति गर्ने उहाँलाई पनि नैतिक आधार छैन जस्तो मलाई लाग्छ।
अब सुरुङ मार्गै बनाउने भनेको छ, ट्र्याकै नखोलेको बाटोमा सुरुङ मार्ग बन्ने आशा गर्न सकिन्छ?
एकदमै हाँसो लाउनु एउटा कुरा उठाउनु भयो, अहिले हामीले यो डोटेलीमा उखान्छ सुरुङ होइन त्यसलाई सुङ्गुर मार्ग भन्दैछन् कि, त्यही भएर यो बाटो एकदमै हास्यास्पद, यो बिचमा यो भनेको यो द्रुत मार्गलाई कुरालाई अर्कोतिर बङ्ग्याउने एउटा आधार मात्रै जस्तो लाग्छ। हामी देखिरहेको छौँ यो जस्तै मेलन्ती खानेपानी आयोजना जो काठमाडौँको एउटा अन्तर्राष्ट्रिय रूपमा पनि हेरिरहेको विषय त अहिलेसम्म पुऱ्याउनु सकिरहेको छैन भने एउटा जहाँ यो डोटीको सानो एरियामा यो सुरुङ मार्ग त हामीले कल्पना गरेका छैनौँ, त्यो भनेको खालि एउटा जनताहरूको आँखामा के अरे छारो हाले काम मात्रै हो। यो जो के अरे फास्ट ट्र्याकको अवधारणा छ त्यसलाई अलिकति पछाडि धकिल्ने मात्रै एउटा बहाना हो, हामी त्यसलाई कुनै विश्वास छैन। यदि त्यो बाटो हुनुपर्छ भने यथाशक्य चाँडो यो जो अगाडि नै सर्वे गरिएको छ हाम्रो धनगढीदेखि सिधै के अरे दिपाइलसम्मको त्यही अवधारणा अगाडि बढाउनुपर्छ र त्यो सुरुङ मार्गको अवधारणामा हामी कुनै पनि सहमत छैनौँ, त्यो भनेको एउटा सिधै धोका हो, त्यो खालि यो रोडलाई पछाडि पार्ने एउटा बहाना मात्रै हो हामीले लागेको छ।
के भयो केही पनि भएको छैन, अहिले यो आर्थिक वर्षदेखि त झन् त्यहाँमा सिन्कु पनि भाँच्या छैन त्यो सडक खण्डमा भन्छन्, त्यस्तै हो त्यही देख्नु भएको छ, तपाईँले केही समय अगाडि गए पनि भन्नुभएको छ।
एकदमै तपाईँले भने सही हो, तपाईँको मूल्याङ्कन सही छ, त्यो हामीले पनि माथि केन्द्रमा बुझ्दाखेरि बजेट नै भएको छैन, त्यहाँ बजेट नै आउँदैन, कोही नेताहरूले त्यति चासो दिँदैन भन्ने कुरा चाहिँ किन हो त्यो हामीले बुझिरहेको छैनौँ, यहाँको स्थानीय नेताहरूले किन त्यति चासो दिन सके होइन, उहाँ कुनै त्यस्तो अरू कुनै नेताहरूसँग कुनै त्यस्तो तालमेल अथवा साँडगाँड भएको हो कि, त्यो माथि हामी केन्द्रमा निजा त्यो मन्त्रालयहरूमा बुझ्दाखेरि हामीलाई साथीहरूले त्यहाँबाट पनि कुरा बुझ्नु त्यस्तो रूपमा बजेट नै पठाइएको छैन, तपाईँले भने जस्तो केन्द्रीय योजनाबाट प्रदेशमा ध्यान दिएको छ, अब त्यो बजेटलाई बनाउनको लागि प्रदेशसँग त्यत्रो ठुलो बजेट नहुन सक्छ, त्यस कारण यसलाई कता कता अलिकति व्यवस्था गरिएको हो कि भन्ने हामीले महसुस भयो। त्यही भएर पनि हामी पछिल्लो चरणमा अलिकति बढी चलायमान र बढी एउटा यो विषयलाई लिएर दुर्बलाएको पनि छौँ। त्यस कारण अब चाहिँ हामी हात बाँधेर दहीमा त्यो बस्नेवाला पनि छैनौँ। अबको हाम्रै युगमा अबको एक दुई वर्षमा यो बाटोले एकदम निष्कर्ष निकाल्नुपर्छ, निर्णयमा पुग्नुपर्छ, होइन भने सधैँ जनतालाई झुक्क्याएर जनताको आँखामा छाएका निराशको बेला मात्रै यस्ता मुद्दाहरू उठाएर विकास गर्छु भनेर धोका दिन चाहिँ पाइँदैन। त्यो धोका दिने नेताहरूले अब जनताले छनौट पनि गर्नुपर्छ, कुनै पार्टी होइन, कुनै राजनीतिक आस्था नराखेर हामीलाई चाहिँ विकास हो, त्यस कारण विकास चाहिँ नेताको छनौट हुनुपर्छ। त्यस्ता विकासका बाधक विकास नचाहने नेताहरूलाई हामी त्यस्तो पनि गर्नुपर्छ।
धनगढी द्रुत मार्गका विषयमा हामी केन्द्रित भएर कुराकानी गरिरहेका छौँ। सुभाषी, म तपाईँसँग कुराकानीलाई निरन्तर अगाडि बढाउँछु र हामीले आह्वान पनि गरेका छौँ फास्ट ट्र्याकको विषयमा यहाँका कुनै जिज्ञासा अथवा यहाँका कुनै विचार छन् भने फोन गर्न सक्नुहुन्छ। 410-216 लाइन त्यसको लागि हामीले खुला राखेका छौँ। कोही श्रोता हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ, हामीलाई फोन गर्नुभएको छ, तपाईँ पनि आफ्नो विचार व्यक्त गर्नुहुन्छ भने हामीलाई फोन गर्नुहोस्। हामी अहिले जुन सम्पर्कमा आउनुभएको छ उहाँको विचार लिन्छौँ। हेलो
हेलो नमस्कार हजुर।
नमस्कार, तपाईँ कुबेरजी पर्नुभयो। धनगढी दिपायल द्रुत मार्गको यो स्याउले सडक सङ्घर्ष समिति होइन?
हाम्रो धनगढी खुटिया सडक सङ्घर्ष समिति छ जुन।
अनि तपाईँहरू पनि केही दिन तात्नु भएको थियो कुबेरजी, अहिले त सेलाउनु भयो।
होइन होइन, त्यस्तो कुरा होइन सीतारामजी, हामी तातेको र सेलाएको भन्ने कुरै छैन होइन। यसमा यो सडक बन्न पर्छ होइन, पूर्व यो देशको समग्र विकासको लागि सबैभन्दा पहिले पूर्वाधार विकास नै एक अति आवश्यकी कुरा हो, यो सबैले जानकारी नै छ होइन। यसैका लागि जुन हाम्रो यो धनगढी दिपायल फास्ट ट्र्याक सडक खण्ड अन्तर्गत पर्ने धनगढीदेखि स्याउलेसम्मको सडकका लागि हामीहरूले जुन पहिलादेखि आवाज उठाएका थियौँ, विगत एक वर्षदेखि हामीहरू लागिरहेका छौँ यसमा। एउटा सङ्घर्ष समिति पनि निर्माण गरेर भर्खरै हाम्रो सुभाषजीसँग कुरा गर्दै हुनुहुन्थ्यो, मैले सुने होइन, त्यही भएर मैले फोन गरेको हो। उहाँहरू पनि लाग्नु भएको रहेछ, हिजो अस्ति नै उहाँहरूले गर्छ यो समाजबाट पनि मुख्यमन्त्रीज्यूलाई ज्ञापन पत्र बुझाउनु भएको रहेछ। मलाई एकदमै खुसी लाग्यो, म आफ्नो कार्यव्यस्तताले गर्दा सहभागी हुन पाएन, नभए म पनि उहाँहरूसँगै साथ दिन्थेँ होला होइन। यो यसका सडकका बारेमा भनौँ न, तपाईँलाई उहाँलाई हामीलाई यस सडकसँग सम्बन्धित वरपर बसोबास गर्नेलाई, यस सडक भएर आवाजात गर्नुपर्नेलाई सबैलाई एकदमै जानकारी छ। यो सडक किन बन्न पर्छ, यस सडकले कति समस्या सिर्जना गरेको छ भन्ने कुराहरू सबैलाई जानकारी नै छ। यस सडक लागि हामी बारम्बार आवाज पनि उठाइरहेका छौँ, विभिन्न टोलबाट ज्ञापन पत्रहरू गइरहेका छन्, कहिले यहाँ के अरे नगर प्रमुखज्यूलाई भेटेर ज्ञापन पत्र बुझाउने क्रम जारी छ, कहिले मुख्यमन्त्रीज्यूलाई ज्ञापन पत्र बुझाउने क्रम जारी छ होइन। यो खाले कामहरू भइराखेका छन्। तर यो के छ भने, राज्य पक्षमा जुन अब भनौँ न सरकारवाला निकाय छन्, सरकारवाला संस्थाहरू छन्, या जिम्मेवार पदमा बस्नुभएका नेताजीहरू या मन्त्रीज्यूहरू जो पनि हुनुहुन्छ, उहाँहरूले चाहिँ वास्तवमा यसलाई व्यवस्था नै गरेको जस्तो हामीले महसुस गरेका छौँ। हामी जतिखेर पनि एउटा आवाज लिएर जान्छौँ उहाँहरूलाई भेट्न, आश्वासन त राम्रै दिनुहुन्छ, हुन्छ म लागिराखेको छु, यो तपाईँहरूको चिन्ता भन्दा पनि मेरो चिन्ता हो भनेर उहाँहरूले भनिराख्नु भएको छ। तर जुन किसिमले उहाँहरूले आश्वासन दिनुहुन्छ, त्यो किसिमले उहाँहरूले काम गरेको चाहिँ हामीले पाएका छैनौँ।
तपाईँहरूले पनि पटक पटक यो जुन हिलामे दुलामे हुन्छ सडक खण्ड, यसलाई गरिदिनु पऱ्यो भनेर भन्नुभयो, जानुभयो, मिति पनि पाउनुभयो, तर अहिलेसम्म खै भयो, हुन चाहिँ केही भएन त
होइन? विगतमा गत 74 सालको चैत्र महिनामा पनि हामीले ज्ञापन पत्र बुझायौँ यहाँका माननीय मुख्यमन्त्रीज्यूलाई, र अस्ति भर्खरै पनि 15-20 दिन अगाडि मात्रै पनि हामीहरूले फेरि विगतमा बुझाएको ज्ञापन पत्रको स्मरण पत्र भनेर फेरि उहाँलाई विगत अस्ति भर्खरै 15-20 दिन अगाडि मात्रै पनि हामीले बुझाएका छौँ। यो धनगढी खुटिया सडक सङ्घर्ष समितिका तर्फबाट उहाँले फेरि पनि भन्नुभएको छ, अब यो बिचमा अब चाड तिहारको महिना आयो अनि र यो के अरे बर्सात पनि सकिन लागेको छ, अब अहिले नगरेर यो दसैँ तिहार पछि चाहिँ हामीहरू यसको कामलाई अगाडि बढाउँछौँ। उहाँले हामीले चाहिँ हाम्रो मुख्य एजेन्डा चाहिँ के हो भने, धनगढीदेखि दिपायलसम्म जुन सडक फास्ट ट्र्याक सडक खण्ड छ, यसलाई नै भनौँ न चाँडो निर्माण गर्नु पऱ्यो, चाँडो कार्यान्वयनमा ल्याउनु पऱ्यो भनेर हो। उहाँहरूले चाहिँ अहिले विभिन्न नाममा सुरुङ मार्गका नाममा माथि भनौँ न बजाङ हुँदै ताक्लाकोट जोड्ने सडक खण्ड भनेर यो योजना बढेको छ अहिले, यसमा भनौँ न छलफल भइराखेको छ, यसमा अनुसन्धान भइराखेको छ, कसरी लम्बाइ दूरी घटाउने कुरा भइराखेको छ भनेर उहाँहरूले यो खालको विभिन्न कुराहरू जोड्दै गइराख्नु भएको छ, यसमा मान्छेहरूलाई झुक्याउने काम गरिराख्नु भएको छ। त्योभन्दा पनि अहिले हामीले पछिल्लो समय के भन्दै गरेका छौँ भने, फास्ट ट्र्याक बन्दै गर्छ, तर यो धनगढीदेखि स्याउली खुटियासम्मको सडक जुन 10 किलोमिटर सडक खण्ड छ यो चाहिँ तुरन्त निर्माण गरिदिनु पर्यो किनभने यो एकदमै आवतजातमा चलन चल्तीमा आएको सडक छ जसका वरपर बसोबास पनि भइराखेको छ यसले चाहिँ एकदम प्रत्यक्ष असर पारिराखेको छ जनतालाई यो सडक चाहिँ चाँडो तुरन्तै निर्माण गरिनुपर्छ भनेर हामीले एकदमै कडा रूपमा आवाज उठाएपछि उहाँहरूले चाहिँ यो दसैँ तिहारपछि चाहिँ मैले कसरी हुन्छ केन्द्रको बजेटबाट के सम्भव हुन्छ अथवा प्रदेश सरकारको यो जुन डल्लो बजेट भन्ने हुन्छ त्योबाट के सम्भव हुन्छ भने त्यहाँबाट मैले अलिकति सेयरिङ गराएर हुन्छ कि होइन भने पनि स्थानीय निकायमा गएर यो धनगढी उपमहानगरपालिकालाई 5-6 किलोमिटर जति बनाउन भनेर र गोदावरी नगरपालिकालाई 4-5 किलोमिटर बनाउन भनेर भए पनि यो चाहिँ म यही पालिमा बनाउँछु यो दसैँ तिहार लगत्तै काम सुरु गराउँछु भनेर उहाँले आश्वासन दिनुभएको छ मलाई अब हामी त्यही आश्वासनलाई नै पुरेर बसिराखेको अवस्था हो अहिलेलाई
कहिले कहिले गयो त्यो कति समय चाहिँ आश्वासन अब पुरा हुन चाहिँ
अब चाहिँ उहाँले चाहिँ अब यो दसैँ तिहारको यो समयपछि चाहिँ हामीहरू यसमा तुरुन्तै लाग्छौँ सरकारवाला सबैलाई बसाएर जसरी हुन्छ यो काम गर्छौँ एक गर्छौँ दुई गर्छौँ तिन गर्छौँ भनेर उहाँले चाहिँ हामीलाई आश्वासन दिनुभएको छ अहिले चाहिँ मैले सुभाषजी र तपाईँको टेलिफोन वार्ता सुनेर चाहिँ मैले त्यसमा चाहिँ फोन गरेको त्यही भएर
हवस् धेरै धेरै धन्यवाद कुबेरजी उहाँ हुनुहुन्थ्यो जुन फास्ट ट्र्याकको धनगढीदेखि स्याउले सडक खण्ड जुन वर्षौँदेखि फुटेर एकदमै धिलामे हिलामे भएको छ त्यो बाटोमा हिँड्न पनि गाह्रो भएको अवस्था थियो र त्यो विषयमा उहाँहरू पनि लागिरहनु भएको थियो र मैले यही सडक खण्डकै जुन विषयमा हामी आज छलफल र बहस गरिरहेका छौँ राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत झङ्कर रावल हुनुहुन्छ उहाँले भर्खरै केही मिनट अगाडि म अहिले फेसबुक हेर्दैछु 8 मिनट अगाडि चाहिँ यही फास्ट ट्र्याक निर्माणले गति लिने आशासहित ऐतिहासिक स्थल डोटीको गौडोलाई चाहिँ राजधानी बनाएको भए धनगढी स्याउले डोटी द्रुतमार्ग निर्माणले अझ गति लिन्थ्यो कि भनेर आफ्नो स्टेटस पोस्ट गर्नुभएको छ म फेरि सुभाषजीकोमा आएँ सुभाषजी
हजुर
जस्तो अब अघि कुबेरजीले पनि हामीलाई फोन गर्नुभयो त्यो सडक खण्डमा तपाईँ पनि दैनिक रूपमा आउजाउत गर्नुहुन्छ हामी फास्ट ट्र्याक सँगसँगै तपाईँ त्यो स्कुलमा त्यहाँ गएर लामो समयदेखि त्यो बाटोमा आउजाउत गर्नुहुन्छ पढाउनुहुन्छ कतिको दुःख छ कति दुःख सहनु परेको छ त्यो बाटोमा थोरै भनिदिनुहोस् न
एकदमै यो विषयमा अघिल्लो हामी तपाईँ साझा बसमा चलाउनु भएको थियो त्यहाँ पनि म बोलेको छु एकदमै यो फास्ट ट्र्याकै विषयमा यो प्रसङ्गलाई यहाँनिर जोड्नै पर्ने हुन्छ र कुबेरजीले भनेको कुराहरूमा म एकदमै सहमत छु यो विषयमा म कति पीडामा छु त्यो मैले यहाँ तपाईँको कार्यक्रममा शब्द मार्फत व्यक्त गर्ने म अवस्थामै छैन म विगत 10 वर्षदेखि यो धनगढीदेखि स्याउलेकै रोडमा दैनिक लगभग ओभरदोर गरिरहेको छु म यहीँको एउटा स्कुलमा पनि टिचिङ गर्छु अब यो विषय यस्तो बेहाल छ कि अब त्यो कुनै भरेर कुनै साध्य नै छैन त्यो मैले चाहिँ फेसबुकमा पनि विभिन्न यो बाटोमा भएका तस्विरहरू मैले फेसबुकमा सार्ने गरेका थिएँ अहिले अवस्था कस्तो छ भने अस्ति बर्खामा त एकदमै हिलो खाल्डा खुल्डी मान्छे के अरे ज्यान नै जोखिममा पार्नुपर्ने अवस्था थियो अहिले ठ्याक्कै उल्टो कस्तो छ धुलो अब पुरै हामी त ओभरकोट लगाएर हिँड्नुपर्ने अवस्था छ त्यो कस्तो बाध्यता छ भने त्यो बाटोमा ओभरलोड गर्ने विद्यार्थीहरूको बेजोग देख्छु म बिहान बिचार साइकलहरूको यस्तो चैनकुतिर आउँछ एक हातले साइकल समाते आउँछ अनि गाडीहरू ओभर स्पिडमा हुन्छन् अहिले अब डोजरहरू सारा खाल्डा खुल्डी उनीहरूले आफ्नो फाइदाको लागि पुरेर स्पिड बढाउनुको लागि त्यो सानो सानो खाल्डा खुल्डी पुरेर त्यो खाल्डा खुल्डी पुरेर आफ्नो स्पिड चाहिँ बढाइरहेको छन् त्यसले गर्दाखेरि हामी बाइकमा हिँड्ने मान्छेलाई समेत ओभरटेक उनीहरूलाई गर्न गाह्रो अवस्था छ र त्यो मात्रै होइन त्यहाँ त्यो बाटोमा पर्ने घरहरूका अवस्था हेर्नुहोस् भने एकदमै बेहाल छ हरियो रुखहरू एकदमै धुलाम्य सेत रुखहरू भनेका छन् घरहरूका भित्रका कथा व्यथाहरू एकदमै विकराल छन् त्यस कारण यो बाटो यति विकराल भइसकेको छ कि अब कुनै न कुनै बन्ने आशा हुन्छ अब कसैले भन्छन् त्यो अतरियाको वैकल्पिक बाटो पनि हो यो अहिले यदि उता 6 लेन भइरहेको अवस्थामा अब यो बाटोको अवस्थामा चाहिँ किसानहरू हेर्छु म बिहानै घोडसुवातिरका किसानहरू बिहानै तरकारी लिएर बिचरा आफ्नो दैनिक गुजारा चलाउनलाई त्यहाँदेखि हिँडेर धङ्गले पुग्छन् यदि यो बाटो राम्रो भइदिन्थ्यो भने उहाँहरू बिहानै कुनै आफ्ना यातायात साधन चाहिँ अटोहरू चल्थ्यो होला त्यसमा बसेर दिन दैनिक 3-4 टी अथवा तरकारी बेचेर अलि आर्थिक स्तर नै उहाँको राम्रो हुन्थ्यो होला विद्यार्थीको त्यस्तै छ किसानहरूको त्यस्तै छ तैपनि स्थानीय निकाय स्थानीय प्रतिनिधिहरू न सरकारको चासो छ न कुनै माथि केन्द्रको चासो छ एकदमै यो सरकार छ कि छैन वडा अहिले स्थानीय प्रतिनिधि स्थानीय तहको पनि निर्वाचन भयो न उहाँहरूले हेर्नु भएको छ लाग्छ यो देशमा सरकार छैन कि स्थानीय तह छैनन् कि कुनै नेता छैनन् कि एकदमै विकराल छ कुनै शब्दमा नै वर्णन गर्न सकिने छैन र म त्यो बाटो आफैकै पीडित मान्छे हो यही बाटोमा अवरोध गर्दाखेरि नै मैले अहिले ढाडको समस्या पनि बुझिरहेको छु म
अब जस्तो तपाईँ व्यक्तिगत रूपमा आफू एकजना सर्जक पनि हो, सिर्जना पनि गर्नुहुन्छ, खास गरी डोटेली भाषामा फेसबुकका यहाँका स्तम्भहरू हामी दैनिक भन्दा पनि यहाँको फेसबुकमा हामी हेर्न पाउँछौँ। अनि धनगढी दिपायल फास्ट ट्र्याकको बारेमा चाहिँ कहिले लेख्नुभयो? विभिन्न समसामयिक विषयवस्तुमा लेख्दै आउनुहुन्छ।
डोटेली भाषाका देव्बो र धौली पात्र मार्फत यो बाटोको विषयमा पनि त्यो देव्बो पात्रले त्यो प्रतिनिधिहरूलाई भेटेको र त्यो बौजू भन्ने पात्र जो मैले अलिकति आर्जु राणालाई व्यङ्गी गर्न खोजेको छु, उहाँहरूलाई पनि त्यो व्यङ्गी गर्न खोजेको। तर यहाँ जति व्यङ्गी गरे पनि तपाईँ जति गाली गर्नुहोस् नेताको कुनै मनमा चस्का पस्नेवाला छैन, उहाँको हृदय सुन्नेवाला छैनन्। तपाईँ जति चित्कार गर्नुहोस् जति रुनुहोस् उहाँहरूका हृदय पग्लिनेवाला छैनन्। हामी बुझ्सक्यौँ, विडम्बना यही छ कि हामीले जति कराए पनि जति व्यङ्गी ठोनुहोस् तपाईँ पत्रिकाका कार्टुन हेर्नुहोस् तपाईँ पत्रिकामै सिधै उहाँकै गाडी गाली गर्नुहोस् कुनै मुटु ढुङ्गोकै हेर्दै जस्तो लाग्छ मलाई। त्यस कारण पनि मैले आफ्नो व्यक्तिगत रूपमा म पहल गरिरहेको छु, तर एउटा व्यक्तिको मात्रै अब यहाँ पहलले कुनै एउटा छैन। समग्र सिङ्गो समाज त्यो निकाय त्यो सडक खण्डलाई छुने जो सम्बन्धित निकाय जनताहरू हुन्छ उहाँहरू सबै घर घरबाट जुड्नुपर्ने हुन्छ। अब एउटा घर घरबाट त्यो झाडु समातेर हाम्रो भाँडामा समातेर हिँड्नुपर्ने अवस्था छ, किनभने अब त्यो शान्तिना कुराहरूले हुनेवाला छैन। र म तपाईँ दिनेश भीमलाई एकदमै आभार प्रकट गर्न चाहन्छु, तपाईँले यो विषयमा निरन्तर खबरदारी गर्नुभएको छ, यो विषयलाई उठान गर्नुभएको छ। तर म देखिरहेको छु अन्य सामाजिक मिडियाहरू अन्य एफएमहरू पत्र पत्रिकाहरूले यो बाटोलाई अझै आफ्नो एउटा के अरे केन्द्रीय आफ्नो महत्त्वपूर्ण न्युजमा समेट्न सकेका छन्, यो विडम्बना हो। त्यस कारण म तपाईँहरू यो कार्यक्रम मार्फत तपाईँ दिनेश एफएमको सम्पूर्ण टिमलाई हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। तपाईँले यो बाटोलाई निरन्तर रूपमा उठान गर्नुभएको छ, यो हाम्रो एकदमै महत्त्वपूर्ण समस्यालाई सम्बन्धित निकायसँग पुर्याएर एउटा मध्यस्थ खतरा गराएर यो विषय के अरे बाटोको विषयमा एकदमै महत्त्वपूर्ण समाचारहरू प्रकाशन प्रसारण गरेर हामीले ठुलो जस पुर्याउनु भएको छ। तर अब तपाईँको मात्र दायित्व होइन, हामी सम्पूर्ण जनताहरू जाग्नुपर्छ। एउटा रोटी गठबन्धनको मात्र जनता होइन, निरुली त्यो बाटोमा के अरे सरकार राख्ने हाम्रो माथि कपालले उहाँहरूले पनि अस्ति बसेका थिए, उहाँहरू पनि सकारात्मक हुनुहुन्छ, उहाँहरू पनि जाग्नु भएको छ। त्यति मात्र होइन, हाम्रो असमको जनताहरूलाई यही कार्यक्रम मार्फत आग्रह गर्न चाहन्छु, तपाईँहरू पनि जाग्नुहोस्, तपाईँहरू पनि आफ्नो प्रतिनिधिहरूलाई के अरे सुझाव सल्लाह दिनुहोस्, उहाँलाई एउटा दबाब दिनुहोस्। बजारका साथीहरूलाई पनि यही कार्यक्रम मार्फत हार्दिक आग्रह गर्न चाहन्छु, तपाईँहरू पनि जानुहोस्। तपाईँहरू पनि सरकारको विषय हो, हामी त्यो हामी घुमेरको त भिन्नत्व र कति लामो बाटो भएर धनगढी पुग्छौँ। यो भनेको फास्ट ट्र्याक नामै फास्ट छ भने त एकदमै हाम्रो दैनिक जीवनमा हामीलाई आर्थिकमा पनि धेरै फाइदा हुनेछ। त्यस कारण बैतरका साथीहरूलाई पनि जाग्न अनुपर्दा छ, यो कुनै भेगीय क्षेत्रीय मुद्दा होइन, यो समग्र सुदूरपश्चिमको सरकार सुदूरपश्चिमको एउटा गौरवको आयोजना पाउँदाले सम्पूर्ण सुदूरपश्चिम जनताहरूलाई म जाग्न आग्रह गर्न चाहन्छु। हामी जागेनौँ भने नेताहरूले हामीलाई सधैँ धोका दिइराख्ने, आफ्ना खालि आश्वासन मात्र बाँड्ने, आश्वासनका मिठा पोकाहरू मात्र हामीलाई दिने, हामी उनीहरूको खालि अन्धभक्त भएर एउटा पार्टीका कार्यकर्ता पनि जाग्नुहोस्, मेरो पार्टी सरकारमा छ भने हामी चुप लाग्ने होइन, नराम्रा कार्यहरूको हामी पनि आग्रह गरौँ, राम्रा कामको प्रशंसा गरौँ। यहाँ पार्टीवाद हेर्ने होइन, हामीले आफ्नो देशको आफ्नो समग्र समाजको विकास हेर्ने होइन भने हामी खालि गणतन्त्र ल्याउने राजनीतिक मुद्दाहरू मात्रै स्थापित गर्ने, तर समाजका यो विकासका मुद्दाहरू हामी कहिले जाग्ने? हाम्रो बुवाहरू त्यसै आन्दोलन गर्नुभयो, बाजेहरू राजनीति आन्दोलन गर्नुभयो, हामी पनि बासठी त्रिसठीको आन्दोलन लडौँ, त कहिलेसम्म लड्ने त? अब हामीले चाहने भनेको कुनै आश्वासनका मिठा पोकाहरू होइन, हामीले चाहनेको ठोस योजना हो, कार्यान्वयन हो। हामी ती झुट्टा आश्वासनहरू झुट्टा मुद्दाहरूमा हामी विश्वास गर्दैनौँ। अब हामी चाहेन भनेको हामी युवा पुस्ता भनेको एउटा विकास विकास समृद्धिका पक्षमा लाग्ने हो। त्यस कारण जति सक्दो चाँडो हामी युवा पुस्ताहरू जाग्नुपर्छ, आफ्नो तर्फबाट सामाजिक मिडिया हुन्छ या व्यक्तिगत रूपमा सार्वजनिक रूपमा जहाँ जसलाई नेतालाई भेट्यो भने खबरदारी गर्ने, आफ्नो सम्पर्कमा रहेका नेताहरूलाई स्थानीय के अरे प्रतिनिधिहरूलाई दबाब दिने गर्नुपर्छ जस्तो मलाई लाग्छ।
जस्तो अब त्यो ठाउँका त्यो भेगी त्यो भेग आसपासका बासिन्दाहरूलाई यस विषयमा लागौँ भनेर जस्तरी तपाईँका विभिन्न समाज छन्, तपाईँले भने जस्तै अछाम बाजुरा बझाङ सबै ठाउँका मान्छेहरूलाई चाहिँ यो सडकका लागि लागौँ त जुटौँ भनेर भन्नुभयो कहिले तपाईँहरूले?
त्यो विषयमा अनौपचारिकमा एक दुईचोटि हामी छलफल भएको छौँ। हाम्रो कपाल लिगको जिजीगढ सल्ट समाज छ, उहाँसँग पनि अस्ति बसेका थियौँ, उहाँहरू पनि संयुक्त रूपमा हामी त्यहाँ जाउँ भन्दै हुनुहुन्छ, तर हामी अब अस्ति अलिक हतार भएर हामी गठेसमा एकल रूपमा गएका छौँ। तर अब छिट्टै चाहिँ हामी उहाँहरूसँग पनि समन्वय गरेर असम हाम्रो असम सेवा समिति छ, हाम्रो बझाङको बझाङ समाज छ होइन, उहाँसँग पनि समन्वय गरेर अब त्यो एकजनाले एउटा मात्रै समाज जागेर हुने होला, सँग यो सरोकार सडकसँग सरोकार हामी सम्पूर्ण समाजहरू जुट्न आवश्यक छ। र मैले तपाईँकै यो लोकप्रिय कार्यक्रम तातो बस मार्फत सम्पूर्ण त्यो सडकसँग सरोकार कार्य गर्ने व्यक्ति समाज होइन संस्थाहरूलाई के आग्रह गर्न चाहन्छु, तपाईँले आउनु सहकार्य गरौँ यो बाटोको लागि, केवल हाम्रो मात्र होइन समग्र यो सुदूरपश्चिमकै एउटा भविष्यसँग जोडिया विषय भएको हुनाले तपाईँ सम्पूर्ण समाजहरू हामी विग्रहित नभएर खण्डित नभएर यो मुद्दामा साझा मुद्दा हो, साझा रूपमा हामी जानुपर्छ। हाम्रा जो के अरे नेताहरू हुन्छ उहाँलाई दबाब दिनुपर्छ, जनताहरू चित्त्याएर जनताहरू चित्कार गरेर मात्रै सुन्ने जो विडम्बना छ, अनि हाम्रो प्रतिनिधि के त सक्छ, हामी प्रतिनिधित्व हो त भन्ने हाम्रो नेताहरूले त हामीले चित्त्याएर हामीले जुन दिन उनीहरूलाई खबरदारी गर्नुपर्ने, आफ्ना दैनिक कामकाजहरू ठप्प राखेर उनीहरूकै घर दैलोमा उनीहरूकै कार्यालयमा त्यो धाउनुपर्ने किन? त्यसको लागि नेताहरूले पनि खास त हाम्रो प्रतिनिधित्व हो नि, हाम्रो समस्याहरू उहाँले प्रतिनिधित्व गरेर कुन कुन ठाउँमा पुर्याउनुपर्छ, कुन कुन ठाउँमा बजेट निकाल्नुपर्छ, त्यो काम भनेको त नेताहरूको विकास निर्माणका कार्यहरू यो यावत कुराको नेताहरूको, तर हामी गर्दैछौँ, हामी सिच्याउँदैछौँ। अब यति गर्दा पनि नेताहरू सुन्दैनन् भने यो देशको लागि विडम्बना हो, यो देशबाट हामीले धेरै आशा गर्नुपर्ने छैन। त्यस कारण अहिले पनि हामी देखिरहेको छौँ थुप्रै युवा पुस्ताहरू विदेश पलायन छन्, यहाँ भविष्य देखिरहेको छैनन्, एकदम निराशा उत्पन्न भइरहेको छ हामी सबैमा। यसको भोलि एउटा के अरे यसको अब प्रभाव चाहिँ भोलि देशले ठुलो नोक्सानी बिहोर्ने पर्ने छ। युवा पुस्ताहरू पलायन भइरहेको छन् गाउँ घरमा देख्दैछौँ, कुनै युवाहरू छैनन्, एकदमै युवा विहीन भएको छ। यी यावत कुरालाई सम्बोधन गर्न सरकारले सम्बन्धित निकायहरूले यथाशक्ति चाँडो राम्रो पहलहरू गर्नुपर्छ, अन्यथा होइन भने देशले भोलि ठुलो एउटा समस्या बिहोर्नु पर्ने मैले एउटा आकलन गरेको छु।
यहाँलाई धेरै धेरै धन्यवाद सुभाषजी, र हाम्रो निरन्तर रूपमा तपाईँ हामी मिलेर यो फास्ट ट्र्याक बनाउन खबरदारी गर्नुपर्छ, गरौँ सबै जुटौँ। यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु यहाँको
महत्त्वपूर्ण तपाईँले यो दिनेश एफएम मार्फत कार्यक्रमहरू मार्फत मलाई बोलाउनु भयो र आफ्नो विचार कुरा राख्ने मौका दिनुभयो, यसको लागि तपाईँ लगायत प्राविधिक मित्र र सम्पूर्ण दिनेश एफएम परिवारलाई धन्यवाद दिँदै विजयादशमी 2075 सालको हार्दिक मङ्गल शुभकामना, नेताहरूमा सद्बुद्धि पलाओस्, यी बाटोको लागि छिटै पहल गर्ने एउटा वातावरण मिलोस् भन्ने प्रार्थना गर्दै
बिदा हुन्छु। धन्यवाद सुभाष जी, र यहाँको डोटेली जुन सिर्जना छ त्यो मार्फत पनि यो सडक खण्डका बारेमा आवाज उठोस् भन्दै आजको अब कार्यक्रममा हामीले केन्द्रित पार्यौँ फास्ट ट्र्याक जुन द्रुत मार्ग भन्छौँ हामी, धनगढी दिपायल द्रुत मार्गको विषयमा केन्द्रित रहेर कुराकानी गऱ्यौँ। यो सडक बन्नुपर्छ भनिएको छ र यो सडक बन्यो भने समग्र प्रदेशको सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धि सम्भव छ र यो सडक बन्नुपर्छ, बनाउन तपाईँ हामी सबै लाग्नुपर्छ भन्दै आजको यो कार्यक्रमबाट अब भने सीताराम ओझा बिदा हुन्छु। भोलि हामी नयाँ विषयवस्तु लिएर उपस्थित हुनेछौँ। नमस्कार, शुभ प्रभात।